अरुणा, सबै तयारी भइसक्यो नि हैन?
अँ, भइसक्यो नि सबिन। बरु एकचोटि फेरि चेक गरिहाल्छु है त, को को अनलाइन आउनु भएको छ भनेर।
हुन्छ करुणा। झिग्रे, हामीले आजको कार्यक्रममा अहिले COVID-19 संक्रमण फैलिरहेको अवस्थामा संक्रमित व्यक्ति तथा उनीहरूको परिवार तथा संक्रमित बाहेकका पनि अन्य व्यक्तिहरूले भोगिरहनु भएको दुर्व्यवहार, विभेद तथा अपहेलनाको बारेमा कुराकानी गर्दैछौँ।
अँ, र साथी, हामीले हरेक हप्ता कुनै पनि विषयवस्तुलाई कथाको माध्यमबाट प्रस्तुत गर्थ्यौँ भने आज चाहिँ यो विषयमा विस्तृतमा कुराकानी गर्नको लागि हामीले प्यानल डिस्कसन अर्थात् सरकारवाला निकायसँगको प्रत्यक्ष छलफल कार्यक्रममा राख्दैछौँ।
पक्कै पनि। र झिरे, जसरी यहाँहरूले हामीलाई कथा सुनेर कार्यक्रमको बारेमा प्रतिक्रिया तथा आफ्ना विचारहरू बाँड्नुहुन्थ्यो, त्यसरी नै यस हप्ताको प्यानल डिस्कसनलाई उत्तिकै माया र साथ दिनुहोला भन्ने आशा गरेका छौँ। ल त करुणा, अब सुरु गर्ने कि? सबैजना अनलाइन आइसक्नु भएको रहेछ।
हुन्छ हुन्छ सबिन। साथी नमस्ते अनि धेरै धेरै स्वागत छ है तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ अध्यायमा, र तपाईँसँग रमाइलो कुराकानी गर्न आइसकेको छु। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा।
र प्यारी करुणा सँगै म पनि छु है जिग्री। म तपाईँको आफ्नै हसिलो रसिलो अनि चिट्टी कपरको जिग्री सबिन, टुपी पालेर मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है जिग्री।
ल त सबिन, अब चाहिँ आजको कार्यक्रमको छलफलमा को को व्यक्ति तथा साथीहरू सहभागी हुनुभएको छ भनेर साथीलाई जानकारी नै दिउँ अनि आजको छलफल सुरु गरौँला, हुँदैन?
हुन्छ हुन्छ करुणा। झिग्री, अहिले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू बढिरहेको अवस्थामा मानिसहरूले भोग्नु परेका दुर्व्यवहार र विभेदका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनाल, त्यसै गरी निली हिरा समाजमा कार्यरत परामर्शदाता अनुज पिटर राई, राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष मित्रलाल सर्वा सँगसँगै विभिन्न सङ्घ संस्थामा कार्यरत व्यक्ति र युवा जिग्री हुनुहुन्छ। बरु सुरु गरौँ त है करुणा।
हुन्छ सबिन।
स्वागत छ तपाईँहरू सबैजनालाई रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो छलफलमा। र आज हामी विशेष गरेर चाहिँ कोरोना भाइरसको कारणले गर्दा देखिएको यो विभिन्न किसिमको भेदभाव र दुर्व्यवहारको बारेमा छलफल गर्नेछौँ। र यो छलफललाई अगाडि बढाउनको लागि चाहिँ हाम्रो प्रदेश नम्बर 5 को सामुदायिक संवाददाता विकास थापाबाट नै केही कुराकानी सुनौँ, के छ उहाँको ठाउँमा यसको स्थिति भनेर, र त्यसपछि चाहिँ हाम्रो देशको कानुनमा के कस्तो प्रावधान रहेको छ भन्ने बारेमा पनि कुराकानी गरौँला हाम्रो नुमरा सरबाट।
खास गरी जस्तो हामी यो क्वारेन्टाइनमा बसिसके पछाडि र हाम्रा दुईजना सँगै काम गर्ने सहकर्मी साथीहरूमा चाहिँ त्यो कोरोना भेटिसके पछाडि गाउँमा चाहिँ कस्तो खालको हल्ला भयो भन्दा दुईजना साथीलाई भेटिएको छ, तर हामी सबै भनौँ न हाम्रो संसार गृह नै सबैलाई कोरोना पुष्टि भएको छ, तिनीहरूको चाहिँ अब घरमा जानु हुँदैन भनेर चाहिँ एउटा पल्लो भनौँ न हाम्रो मेरो गाउँ एउटा भयो भने अर्को गाउँको समेत नआउने, त्यहाँ चाहिँ त अस्ति गइथिस् अब एकदमै केयर गर, मलाई चाहिँ अब संक्रमित म होइन तर पनि मेरो साथीलाई भेटिसके पछाडि विकास नै संक्रमित भयो अब विकासको गाउँमा जानु हुँदैन भन्ने खालका कुराहरू, अनि अब कहिले पनि म्यासेज नगर्ने फोनहरू नगर्ने मान्छेहरू पनि अनावश्यक रूपमा जति बेला फोन गर्ने, तँलाई अरे कोरोना लागेको गाउँमा कतिजनालाई छोछस् तैँले कहाँ कहाँ गएको छस् भनेर त्यस्ता खालका फोन चाहिँ एकदमै धेरै आउने, यो बेलामा अलिकति फ्रिडम हुने भन्ने टाइममा चाहिँ त्यस्ता खालका फोनले गर्दा अझै समस्यामा पार्दो रहेछ, र सँगसँगै मेरा केही सहकर्मी साथीहरूको चाहिँ घर परिवारमा चाहिँ आउने गाली गर्ने, गाउँलेहरूले पनि बाहिर निस्किन नदिने, पानी अब पानी लिन जाँदा त्यही नल छुन नदिने खालका पनि हाम्रो बाढगङ्गा नगरको चाहिँ मैले हाम्रो सहकर्मी साथीहरूको फ्यामिलीलाई त्यो जुन त्यहाँका छिमेकीले त्यस्तो खालको दुर्व्यवहार गर्यो भनेर चाहिँ त्यो साथीको बुबाले फोन गर्नुहुन्थ्यो, रुनुहुन्थ्यो साँझमा चाहिँ हामीलाई यो 8 दिनको 12 दिनको बसेमा बस्छ, त्यस्ता खालका उहाँहरूका गुनासाहरू पनि आए, गालीहरू गर्ने, अनावश्यक भन्ने, आफ्नो फ्यामिलीहरूलाई पनि एकदम दूर दूर छि छि गर्ने खालका पनि भयो। हामीले सोध्थ्यौँ घरमा पहिले कतिको मान्छे आउनुहुन्थ्यो, अहिले के छ भन्दा चाहिँ अहिले कोही पनि आउनुहुन्न, नजिक जाँदा नि टाढा भाग्नुहुन्छ खालका पनि आए कुराहरू, त्यो सुन्दा चाहिँ झनै चिन्ता बढ्दो रहेछ।
विकासजीको कुरा सुने, यो महामारी र विपदकै समयमा हुने विभेदलाई एड्रेस गर्ने छुट्टै कानुनको त नेपालमा अभाव छ, तर कुनै पनि प्रकारको विभेद गर्न पाइँदैन। पृष्ठभूमिलाई आधार मानेर विभेद गरिएको छ भने चाहिँ कानुन आकर्षित हुने अवस्था छ। मैले यहाँलाई अनुरोध गरौँ, मुलुकी अपराध संहिता 2074 छ, त्यसको परिच्छेद 10 दफा 160 हेऱ्यो भने भेदभावपूर्ण व्यवहार गर्न नहुने भन्ने कानुनी व्यवस्था छ। त्यहाँ चाहिँ कुनै पनि आधारमा कानुनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानी जानी भेदभावपूर्ण व्यवहार गर्नु हुँदैन। यदि कसैले क्वारेन्टाइनमा राख्दा होस् अथवा राज्यले प्रदान गर्ने कुनै सेवा सुविधा प्रदान गर्दाखेरि होस्, राहतहरू वितरण भएको छ, हामी कहिले काहीँ देख्ने गर्छौँ मिडियामा जनप्रतिनिधिहरूले राहत आफ्ना नजिकका मानिसहरूलाई दिए भनेर, त्यो चिज जानी जानी गरिएको छ र राज्यले प्रदान गर्ने सुविधा सेवा सुविधा चाहिँ जानी जानी रूपमा चाहिँ विभेद गरेर विभाजन गरिएको छ, वितरण गरिएको छ भने त्यो चाहिँ कसुर हुन जान्छ यो कानुन अनुसार। र त्यस्तो कसुर गर्नेको हकमा चाहिँ 3 वर्षसम्म कैद सजाय हुन सक्ने वा 30,000 रुपियाँसम्म जरिमाना वा दुवै सजाय चाहिँ हुन सक्ने गरी कानुनले व्यवस्था गरेका छ। यसै गरी अब लम्पसममा मैले यही खालकै कानुन छ, यति नै सजाय हुन्छ भन्ने भन्दा पनि फरक फरक प्रकृतिको कसुरमा फरक फरक सजाय हुने गरी कानुनहरूले व्यवस्था गरेका छन्। त्यो कसुरको प्रकृति का सन्दर्भमा अलिकति प्रकृति हेरिसकेपछि त्यो प्रकृतिका सन्दर्भमा चाहिँ यो कानुनलाई यस यहाँनिर यसले समेट्छ भन्न सक्ने अवस्था हुन्छ। त्यसै गरी हामीसँग अर्को एउटा कानुन छ, जातीय भेदभाव छुवाछुत कसुर र सजाय ऐन 2068। यो कानुनले यहाँनिर जातीय आधारमा जात जातका आधारमा चाहिँ कसलाई विभेद गरिन्छ भने यो कानुन आकर्षित हुने अवस्था हुन्छ। र सामान्य अवस्थामा अन्य कुनै अवस्थामा चाहिँ विभेद गरिन्छ भने मैले अघि भनेको मुलुकी अपराध संहिता आकर्षित हुने अवस्था हुनु, यसै गरिकन विपदका अवस्थामा, महामारीको अवस्थामा कुनै सामग्रीहरू बिक्री गर्दाखेरि कहीँनिर त्यहाँनिर विभेद गरियो, कसैलाई महँगो मूल्यमा बिक्री गरियो, त्यहाँनिर सङ्कलन गरेर एउटा अभावको कृत्रिम अभावको अवस्थाहरू सिर्जना गरियो भने हामीसँग फरक फरक कानुनहरू छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन आकर्षित हुन सक्ने अवस्था छ, हामीसँग चाहिँ कालोबजार ऐन आकर्षित हुन सक्ने अवस्था छ। त्यसै गरिकन हामीसँग अहिले यति बेला सङ्क्रामक रोग ऐन 2020 चाहिँ एक्टिभ भएको अवस्था छ। अब कार्यको प्रकृति नहेरिकन यही नै कसुर हो भन्न त सकिँदैन, तर कार्यको प्रकृति हेऱ्यो भने यो अवस्थामा यो कसुर आकर्षित हुन्छ भनेर भन्न सकिने अवस्था हुन्छ। हामीसँग कानुनी व्यवस्थाहरू छन्।
नम्र सरलाई हाम्रो देशको कानुनमा के कस्तो व्यवस्था छ भन्ने बारेमा भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद, र आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभएकोमा पनि धेरै धेरै धन्यवाद। धन्यवाद सर तपाईँलाई,
यहाँहरू सबैलाई धन्यवाद।
अघि जस्तो हामीले नम्र सरको कुराहरू सुनिहाल्यौँ लिगल प्रोभिजनको बारेमा कुरा, COVID-19 सुरु भए पछाडि चाहिँ त्यस्तो खालको पर्टिकुलर कुनै लजहरू नभने पहिलाकै लहरूले चाहिँ अहिलेकोलाई पनि कभर गर्ने भन्ने खालको कुराहरू गर्नुभएको थियो। अब चाहिँ हामी सबै क्षेत्रको मेम्बरहरू यहाँ छौँ, अब पालै पालो सबैजनाले आफ्नो क्षेत्रमा काम गर्दाखेरि कस्तो खालको विभेदहरू भोग्नु भएको छ, आफ्नो सोसाइटीको मान्छेले कस्तो खालको विभेद भोगेको कुराहरू आइरहेको छ र त्यसलाई हामीले कसरी ट्याकल गर्न सकिन्छ भन्ने बारेमा नै छलफल गरौँ। होइन, सबैभन्दा पहिला चाहिँ म पिटरजीबाट स्टार्ट गरौँ।
फर्स्ट अफ अल त म यो साथीसँग मनका कुरा टिमलाई थ्याङ्क यू भन्न चाहन्छु, एभ्री टाइम उहाँहरूले हामीलाई यसरी स्पेस दिनुहुन्छ। अघि नुमराज सरको उहाँको भनाइले चाहिँ एकदमै राम्रो हामीलाई डिरेक्सन पनि दिएको छ, हामीले अब के गर्नुपर्छ भन्ने कुराहरू पनि, होइन, सो एकदमै इन्फर्मेटिभ पनि थियो। र म चाहिँ हाम्रो यो कोभिडको कुरामा चाहिँ के लिङ्क गर्न चाहन्छु भने, कोभिडको सिचुएसनमा चाहिँ हामीलाई क्वारेन्टाइनमा राख्दा पनि हामीलाई फाल्टै अथवा आइसोलेसन कक्ष फाल्टै भन्दा पनि त्यहाँ चाहिँ एलडिआई फ्रेन्डली हुनुपर्छ। अघि पनि कुरा गरिसक्नुभयो एकजना सरले, होइन, डिस्क्रिमिनेसन चाहिँ गर्नु हुँदैन इफ कोही साथी बस्नुभयो भनेर हामी त्यसरी अगाडि बढिरहेका छौँ। तपाईँलाई हामीलाई सुरुमै फ्यामिलीको एक्सेप्टेन्स कम भइरहेको र एक प्रकारको सोसियल डिस्क्रिमिनेसनमा बसिरहनु भएको साथीहरू, उहाँहरू उहाँहरूकै फ्यामिलीमा 2 महिनाभन्दा बढी अथवा बसिरहँदाखेरि चाहिँ उहाँहरूलाई, अब तपाईँहरू आफै पनि विचार गर्नुहुन्छ उहाँहरूलाई कति डिस्क्रिमिनेसन हुन्छ होला सोसाइटीबाट, अथवा एक प्रकारको जुन फ्यामिलीले उहाँहरूलाई एक्सेप्ट गर्नुभएको छ त्यो फ्यामिलीले, होइन, सो त्यो कुराहरू चाहिँ एकदमै धेरै भइरहेको छ। र यसको लागि चाहिँ हामी अफिसको तर्फबाट पनि हामी विभिन्न ग्रुपहरू बनाएर उहाँहरूलाई चाहिँ म्यासेजहरू फ्लो गर्ने कुरा गरिरहेका छौँ। र त्यही हो, हामीले गरेको चाहिँ अहिले हाम्रो साथीहरूलाई कसरी मोटिभेट गर्ने र हामीसँग एकदमै अहिलेको च्यालेन्ज भनेको चाहिँ उहाँहरूको इकोनोमिकल सस्टेनको लागि चाहिँ के गर्न सकिन्छ भन्ने कुराहरू हो।
हुन्छ पिटरजी, धेरै धेरै धन्यवाद।
यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले अहिलेको स्थितिमा के कस्तो समस्या भोगिराख्नु भएको छ भन्ने बारेमा पिटरजीले यति मजाले जानकारी दिनुभएकोमा मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ। अब चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ के कस्तो समस्याहरू, के कस्तो परिस्थितिहरू भोगिराख्नु भएको छ यसको बारेमा जानकारी गराइदिनको लागि चाहिँ राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्मा सरलाई नै आग्रह गर्दछु।
अपाङ्गता भएका व्यक्तिहरू जसरी आम नागरिकहरू अहिले समस्यामा छन्, पीडामा छन्, विश्व पीडामा छ, त्यसो भएको हुनाले अपाङ्गता भएका व्यक्तिहरू अछुतो रहने कुरा भएन। हामीले यहाँ थुप्रै विभेदका कुराहरू का बारेमा पनि कुरा गरेका छौँ, ऐन कानुनका बारेमा पनि कुराहरू भएका छन्। अति महत्त्वपूर्ण कुरा छन्, ती कुराहरूलाई म सम्मान गर्छु, आदर गर्छु, इज्जत गर्छु। र खास गरी अहिले के छ भने अपाङ्गता भएका व्यक्तिहरूको समस्या चाहिँ सबैलाई छ, र त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूको समस्या चाहिँ ज्यादै गम्भीर छ। तपाईँहरूलाई म एउटा कुरा भनौँ, अस्ति मात्रै हामीलाई सिराको त्यो लामको एउटा क्वारेन्टाइनमा बसिरहनु भएको अपाङ्गता भएको साथी जो ह्विलचेयर युजर हुनुहुन्छ, उहाँले चाहिँ त्यो अपाङ्गता मैत्री नभएको कारणले गर्दा उहाँलाई शौचालय जान कठिनाइ परेको कुरा, त्यहाँ बस्न कठिनाइ परेको कुरा उहाँले अभिव्यक्त गर्नुभएको थियो। र खास गरी महिला र पुरुषहरूको मात्रै तथ्याङ्क लिने कारणले गर्दा अहिले देशभरि अपाङ्गता भएका व्यक्तिहरू कति क्वारेन्टिनमा हुनुहुन्छ, कति आइसोलेसनमा हुनुहुन्छ, यो कुरो थाहा छैन। 46% व्यक्तिहरू चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई यो बारेमा कुनै प्रकारको सूचना पुगेको छैन हेर्नुहोस्। त्यस कारणले यसले पनि के कुरा थाहा हुन्छ भन्दाखेरि कति पीडा छ भन्ने कुरा थाहा हुन्छ। अहिले हामीले सामाजिक दूरी कायम गर्ने कुरा गरिरहेका छौँ, एउटा दृष्टिविहीन व्यक्तिले म 1 मिटर टाढा छु कि नजिक छु भन्ने कुरा कसरी थाहा पाउन सक्छ? हाम्रा सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचनाहरू लिइरहेका छौँ, कहाँ के भएको छ, कुन ठाउँमा चाहिँ साथीहरूलाई अप्ठ्यारो परेको छ, कोही साथीहरू रात पाउनु भएको छैन भने त्यहाँ सरकारसित स्थानीय तहसँग कोअर्डिनेसन गरेर त्यहाँसम्म रात पुर्याउने कुराहरू हामीले गरिरहेका छौँ। अब यसमा अरू केही साथीहरूको केही थप कुराहरू भयो भने त्यसलाई म अहिले प्रस्ताउँछु।
धेरै धन्यवाद सरलाई आफ्नो कुरा राखिदिनु भएकोमा। युवा साथीहरू पनि हुनुहुन्छ, उहाँहरूको कुरा पाले पालो सुन्ने कि उहाँहरूको ठाउँमा चाहिँ के कस्तो भइरहेको छ, उहाँहरूले कसरी यो विभेद विभिन्न खालको विभेदलाई कम गर्नको लागि चाहिँ काम गरिराख्नु भएको छ, उहाँहरूको कुरा सुनौँ न है।
नमस्ते, म त्रिवेणी यादव सप्तरीबाट। यहाँनिर चाहिँ भेदभाव अथवा भनौँ स्वच्छताका विषयहरू चाहिँ अहिले खासै नभए तापनि भित्रभित्रै केही कुराहरू चाहिँ आइरहेको छ। जस्तै अब जुन चाहिँ राहत सरकारबाट आएको हुन्छ त्यो राहतमा पनि के हुन्छ भन्दाखेरि चाहिँ अब आफ्नो मान्छेहरूलाई विशेष र प्लस के छ भन्दाखेरि नि कसै कसैको घरमा चाहिँ अब 2-3 जनालाई अब छोरा बुहारी सब भए भरकोलाई चाहिँ राहत वितरण गर्ने र अब पहुँचमा भएकाहरूको चाहिँ घरमा अथवा भनौँ उहाँहरूलाई चाहिँ खबर पनि नपुग्ने कि राहत आएको छ, यता चाहिँ बाँडेरै सकिसक्ने त्यस्तो किसिमको समस्याहरू आइरहेको छ।
पर्सा जिल्लामा यहाँका संक्रमितको परिवार हाम्रो एउटा साथी नै संक्रमित हुनुभएको छ बारा जिल्लाको, र उहाँको बच्चा जुन छ बाल बालिकाहरू उनीहरूलाई समाजले हेर्ने एउटा दृष्टिकोण नै बेग्लै देखिएको छ कि आमा बुवालाई कोरोना लागेको छ तिनीहरूलाई पनि के थाहा भनेर उनीहरूमा कुनै खास कोरोना पोजिटिभ देखिएको छैन। तैपनि उनीहरूलाई गाउँमा घुम्न चाहिँ गाउँका मान्छेहरूले एकदमै कराइराखेका छन्। हिजो मात्र उहाँको छोरा छोरीहरू चाहिँ स्वास्थ्य चौकीमा जाँदाखेरि स्वास्थ्य कर्मीलाई घरमै बोलाएर चेकअप गराएन त किन यहाँ आएको भनेर त्यो सानो बच्चालाई त्यसरी झपार्नु त राम्रो होइन नि, तर प्रशासनलाई चाहिँ जानकारी गराइयो त्यसको बारेमा। अहिले जस्तै हाम्रै सञ्चारकर्मी दुईजना साथी चाहिँ संक्रमित हुनुभएको थियो पर्सा जिल्लामा, र उहाँ चाहिँ डिस्चार्ज पनि भइसक्नु भएको छ, र उहाँहरू आउँदाखेरि खासै त्यस्तो विभेद चाहिँ देखिएको छैन। तर सुरु सुरुमा चाहिँ उहाँहरूमाथि जसरी कोरोना पोजिटिभ देखियो त्यो बेला चाहिँ एकदमै विभेद चाहिँ देखियो। र अर्को कुरा विभेद यसमा पनि देखियो, जस्तै अलिकता खोकी हुने बित्तिकैमा जुन पनि पत्रकारमाथि शङ्का गरिँदैछ र उसँग टाढा हुने र डाइरेक्टै यही कुरा येल्लो ज्याकेट लगाएको मान्छेसँग एकदमै डराइराखेको छ।
म डिएन चौधरी, म चाहिँ थोरै उदयपुर प्रदेश एकको भन्दा पनि उदयपुरको कुरालाई जोड्न चाहन्छु। जतिखेर भुल्कीमा संक्रमण देखियो र त्यो गाउँलाई सिल गर्यो, विशेष गरेर त्यहाँ मुस्लिम समुदायहरूमा चाहिँ हेर्ने दृष्टिकोण चाहिँ एकदमै फरक। कोरोना चाहिँ तिमीहरूले नै भित्र आएको हो, तिमीहरूले नै गर्दाखेरि उदयपुर जिल्लामा पनि यहाँ कोरोना आएको छ, यिनीहरूलाई चाहिँ यहाँबाट खेद्नुपर्छ, यहाँबाट हटाउनुपर्छ भन्ने जस्ता कुराहरू पनि आएको थियो। र त्यस पछाडि संक्रमित समुदायमा र विशेष गरेर मुस्लिम समुदायकै कुरा हो, त्यहाँ चाहिँ अब यस्तो घटना भइदियो कि पैसा चल्न नै छोड्यो त्यहाँ पैसा नचल्ने, पैसा लिएर भुल्की क्षेत्रकै पसलमा गए पनि पैसा नचल्ने, त्यो संक्रमित समुदाय जो कोही व्यक्ति सामान किन्न गयो, केही खाद्य वस्तु किन्न गयो, उनीहरूको पैसा नलिने जस्ता घटनाहरू बाहिरिएको थियो। र पछि भुल्के क्षेत्रमा गाउँघरमा लगाएको तरकारी बारीहरू पनि तरकारीहरू बारीमै कुहिएर नष्ट भयो, कसैले किन्न मानेन। अहिले पनि त्यो समुदायमा त्यो भुल्के क्षेत्रको तरकारीहरू किन्नलाई मान्छेहरू मान्दैनन्, डराउँछन्। र कतिपय गर्भवती महिलाहरूले चाहिँ घरमै सुत्केरी गराउन बाध्य पनि भए। एम्बुलेन्सहरू अहिले पनि बिरामी बोक्न मान्दैन, सुरमा सोध्छन् के खालको बिरामी हो, हात खुट्टा भाँचेको छ भने मात्रै लाने जस्ता कुरा गर्छन्। अरू केही त्यस्ता भनौँ न लक्षण देखिने खालका श्वास प्रश्वास सम्बन्धी केही खालका त्यस्ता समस्याहरू बिरामीहरू छन् भने एम्बुलेन्सले पनि बोक्न मान्दैन अहिले पनि। र उदयपुरकै हो भनेर पनि नोबेल जस्तो ठुलो हस्पिटलमा पनि सुत्केरी गराउन लगेको महिलालाई चाहिँ अपरेसन थिएटरबाट पनि निकालेको थियो। योभन्दा अगाडिको घटना हो यो। र लकडाउनको समयमा ब्याङ्कहरूले पनि यतिखेर जुन चाहिँ प्राइभेट ब्याङ्कहरू वित्तीय संस्थाहरू छन् लघु वित्त ब्याङ्कहरूले चाहिँ विशेष गरेर जो ऋण लिएको छ त्यो ब्याङ्कहरूबाट उहाँहरूलाई चाहिँ टर्चर गर्ने खालका कुराहरू चाहिँ भइरहेको छ। फोनबाट फोन गर्ने किस्ता तिर्नुपर्छ ब्याज तिर्नुपर्छ भन्ने खालका चाहिँ फोनहरू चाहिँ गर्ने गरिरहेको छ। र एउटा घटना चाहिँ के पनि भइदियो भन्दाखेरि पत्रकारलाई जब एउटा एकजना सहकर्मी साथी सञ्चारकर्मीलाई जब पोजिटिभ देखियो त्यस पछाडि एकजना सञ्चारकर्मी अब जाँदै हुनुहुन्थ्यो बाटोमा उहाँलाई चाहिँ पछाडिबाट एकजनाले चाहिँ ढुङ्गाले हान्नुभयो। र लकडाउनको समयमा आत्महत्या गर्नेको घटना पनि उदयपुरमा बढेको छ र त्यससँगै जबरजस्ती गर्नेको घटनाहरू पनि अहिले उदयपुरमा बढिरहेको छ।
धन्यवाद डिएनजी, धेरै कुराहरू तपाईँले भन्नुभयो होइन। अब जस्तै सुसाइडदेखि लिएर आएर हस्पिटल लान नमान्ने, इभन अब अपरेसन गराउनको लागि लान नमान्ने, थुप्रै कुराहरू गर्नुभयो। सो अहिलेको लागि चाहिँ सङ्गीताजीबाटै सुनौँ न।
नमस्कार सबैजनामा, म बागमती प्रदेश संवाददाता सङ्गीता लामा। विविध पनि काठमाडौँबाट जिल्ला फर्किएको र जिल्ला विदेशबाट जिल्ला फर्किएको बिच चाहिँ विभेद भएको हो कि जस्तो लाग्यो। मैले केही समय अगाडि मात्रै रसुवाकै उत्तरगया गाउँपालिकामा क्वारेन्टिनमा बसिराख्नु भएको एकजना व्यक्तिसँग कुरा गर्दाखेरि उहाँले एकदमै दुःख पाउनु भएछ, किनभने जिल्लामा क्वारेन्टिन छ, जिल्लाले हाम्रो स्थानीय तहले धेरै व्यवस्थित गरिदिनु भएको छ भनेर उहाँ चाहिँ इन्डियाबाट फर्किनु भएछ। इन्डियाबाट फर्किसक्नु भएपछि जिल्ला त निकै कष्टसँग प्रवेश त गर्नुभयो, तर प्रवेश गर्नुभएपछि नि कहिले कता जा भन्ने, कहिले कता जा भन्ने भनेर स्थानीय तहको क्वारेन्टिनमा चाहिँ राख्नु भएनछ। उसलाई त ऊ त इन्डियाबाट आएको हो, उसलाई के अरे कोरोना लागेकै छ भनेर त्यति धेरै दुर्व्यवहार गर्नुभएछ, त्यो क्वारेन्टिनमा पनि राख्नु भएनछ उहाँलाई। त्यसपछि धेरै ठाउँमा उहाँलाई घुमाउनु भएछ, यहाँ चाहिँ बस्ने ठाउँ छैन भनेर नै उहाँलाई चाहिँ पाउनु भएनछ। त्यस पछाडि उहाँले के कुरा गुनासो गर्नुभयो भने मलाई कोरोना लागेकै छैन, तर कोरोना नलाग्दा नलाग्दै पनि मलाई समाजले स्थानीय तहको क्वारेन्टिनमा पनि राख्नु भएन। मलाई के भन्नुभयो भने गाउँको सबैजनाले मलाई कोरोना लागेको छ, घरमा वा गाउँमा नै प्रवेश नगर, यसलाई त भिरबाट गुटाएर मारिदिए वा खोलामा बगाइदिए भने जस्तो व्यवहार गर्नुभयो। त्यस पछाडि मेरो घरमा चाहिँ सबैजनाले त्यस्तो गरिसक्नु भएपछि मैले क्वारेन्टिनमा पनि नबसे पछाडि चाहिँ म घरमा गएँ। घरमा गएपछि मेरो बुवाले कुखुरा पालनको लागि खोर बनाएको थियो, म त्यो खोरमा गएर बसेँ, किनकि मलाई थाहा थियो म सिधै घरमा जानु हुँदैन, म क्वारेन्टिनमा बस्नुपर्छ 14 दिन भनेर मैले थाहा थियो मलाई। त्यस कारणले म बुझेको मान्छे भएर म सिधै गाउँ प्रवेश गरिनँ, घर प्रवेश गरिनँ। आखिरमा मैले क्वारेन्टिन बस्न पाइनँ। त्यस पछाडि म घरमा गएपछि म कुखुराको खोरमा गएर बसेँ। त्यो गुनासो गरिरहँदाखेरि चाहिँ एउटा न्युज बाहिरियो, स्थानीय तहले बनाएको क्वारेन्टाइनमा स्थान नपाएपछि कुखुराको खोरमा बस्न बाध्य भनेर एउटा जुन शीर्षकको समाचार बाहिरियो। त्यस पछाडि चाहिँ जुन हाम्रो अहिले उत्तरगया गाउँपालिकाको सोही गाउँपालिकाकै सांसदको घरमा नै क्वारेन्टिन स्थापना गर्नुभएको छ। उहाँ सांसदले त्यो समाचार हेरिसक्नु भएपछि चाहिँ त्यो व्यक्तिको चाहिँ तुरन्त न आरटिटी टेस्ट गराएर उहाँकै घरमा क्वारेन्टिनमा राख्नुभयो। त्यस पछाडि राख्नु भएपछि उहाँले मलाई अन्य स्कुलतिर पनि स्थापना भएको थियो, तर उहाँको निजी घरमा ल्याएर मलाई यसरी राख्नुभयो। राख्नु भए पनि खाने बस्ने ठिकै छ व्यवहार, तर मलाई राजनीतिको कुरा जोडेको कारणले गर्दाखेरि मलाई यो सुरुमा स्थान नदिएको हो कि जस्तो लाग्यो। किनभने आफ्नो व्यक्तिहरू या काठमाडौँबाट जिल्ला प्रवेश गरेकाहरूले सबैले स्थान पाए, तर म विदेशबाट आएको भएको कारणले मैले क्वारेन्टाइन पनि पाइनँ र समाजबाट यति धेरै दुर्व्यवहार खेप्नु पर्यो। तर मलाई अहिले कोरोना लागेको छैन, तर कोरोना लागेको जस्तो यति ठुलो दुर्व्यवहार गर्नुभयो भन्ने कुरा चाहिँ मलाई योभन्दा केही समय अगाडि मात्रै सेयर गरिदिनु भयो।
धन्यवाद सङ्गीताजी तपाईँलाई। हामीसँग आशिषजी, कमलाजी, कुशल, करुणा, रसिक पनि हुनुहुन्छ।
अहिले एटलिस्ट हामी यो साथीहरूले चाहिँ कुनै पनि महिला दिदीबहिनीहरूलाई या कुनै पनि त्यस्तो खालको चाहिँ वर्गलाई कुनै व्यक्तिले कुनै समुदायबाट कुनै सपोर्ट गर्न आउँछ भने प्लिज त्यसको लागि चाहिँ इन्डिभिजुअल फोटोहरू खिच्नलाई चाहिँ पर्मिसनहरू चाहिँ नगर्नु होला, किनभने हामीहरू प्रिभियस स्टोरीहरू हेर्दाखेरि चाहिँ इन्डिभिजुअल फोटोहरू खिचेर पछि धेरै कुराहरू मिसयुज भएको घटनाहरू हामीले सुनेका छौँ। किनभने यो हाम्रो कल्चर, हाम्रो सोसाइटी चाहिँ एउटै खालको छैन, हाम्रो भोइस रेज हुन जरुरी छ। हामीले उठाएको भोइसले पनि अवश्य पनि त्यो वर्गलाई सचेत गराउँछ।
सबैमा युवाहरूको भूमिका हुनुपर्छ, युवाले चाहिँ निगरानी गर्नुपर्छ, खबरदारी गर्नुपर्छ भन्ने कुरा त छँदैछ। र अहिले एकदमै सुनौलो समयमा चाहिँ साथीसँग मनका कुराले यो बहस उठाएको छ। हामी सबैलाई थाहा छ अहिले स्थानीय तहहरूले चाहिँ आफ्नो वार्षिक कार्ययोजनाहरू बनाउने अवस्था हो। सधैँ जस्तै पार्टिसिपेटरी मेथोडमा उहाँहरूले गर्न नसक्नु होला, तर पनि आफ्नो स्थानीय तहमा चाहिँ योजना तर्जुमाका कार्यक्रमहरू हुन्छन्। त्यो भएर साथीहरूले भन्नुभएको अबको पोस्ट चाहिँ कोभिडमा हाम्रा योजनाहरू के हुने, हामी भोक भोकै मरिने पो हो कि भन्ने खालका कुराहरूमा चाहिँ योजना तर्जुमाको यो अवसरलाई छोपौँ र आफ्ना योजनाहरूलाई चाहिँ अलिकति स्ट्रङली लिएर जाउँ।
प्रोग्रामको थ्रुबाट हामीले गर्ने त छँदैछ, त्यसको साथसाथै चाहिँ इन्डिभिजुअल्ली अथवा हामी एसोसिएट भएको अरू कुनै अर्गनाइजेसनहरू हुनसक्छ अथवा आफ्नो गाउँठाउँमै आफ्नो वरपरकै मान्छेहरूलाई पनि आफूलाई थाहा भएको सही सूचनाहरू चाहिँ हामीले आदान प्रदान गरौँ।
सबैलाई म मित्रलाल सरलाई एउटा प्रश्न सोध्न चाहन्छु। म आफै पनि एउटा अपाङ्गता भएको व्यक्ति हुँ, तर अब कोभिड पछिको टाइममा सबैभन्दा बढी मर्कामा पर्ने समुदाय भनेकै अपाङ्गता भएका व्यक्तिहरू हुन्छ, र अबको टाइममा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले कोभिड पछिको टाइममा चाहिँ कसरी अगाडि बढ्ने र अगाडि बढ्नको लागि तपाईँहरूको योजना के छ अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष गरी लक्षित गरेर?
धन्यवाद कुशलजीलाई। कुशलजी, कुरा के हो भने अहिले हामी सबैको ध्यान भनेको अपाङ्गता भएका व्यक्तिहरू लगायत जति पनि कोरोनाबाट प्रभावित व्यक्तिहरूको लाई कसरी जोगाउने, उहाँहरूलाई कसरी सचेतना पैदा गर्ने, उहाँहरूमा कसरी सूचनाहरू प्रवाह गर्ने, आइपर्ने विभिन्न समस्याहरूबाट चाहिँ कसरी जोगाउने भन्ने कुरामै अहिले हामी सबैको ध्यान केन्द्रित भएको छ। र सँगसँगै तपाईँले भने जस्तै अब हामीले यसको असर र प्रभाव दीर्घकालीन रूपमा पर्दछ, त्यसकारणले अब जसरी अरू व्यक्तिहरूलाई समस्याहरू आइपर्छ त्यही ढङ्गको समस्या अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आइपर्छ। पहिलो कुरा, उहाँहरूलाई मनोपरामर्शको आवश्यकता पर्न सक्छ। अब कयौं अपाङ्गता भएका साथीहरू बेरोजगार हुँदै हुनुहुन्छ, ती बेरोजगार भएका अपाङ्गता भएका साथीहरूलाई अहिले सरकारले ल्याएका विभिन्न जुन कार्यक्रमहरू छन्, कृषिका कार्यक्रम छन्, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छ, यी सबै कार्यक्रमहरूसँग कसरी जोडेर लैजाने यो कुरा हामीले सोच्नु पर्दछ। तेस्रो कुरा, अहिले हामीले शिक्षाको कुरा गरिरहेका छौँ, यहाँ त मोबाइल हुने, नेट हुने हुँदा पनि अपाङ्गता भएका व्यक्तिहरू चाहिँ शिक्षाबाट वञ्चित हुने स्थिति छ हेर्नुहोस्। त्यसकारणले त्यो भोलि साधन पुग्दाखेरि पढ्न पाउने एउटा कुरा छ, त्यो पनि गरिबीसँग जोडेको कुरा, त्यो पनि विभेदसँग जोडेको कुरा, त्यसलाई म स्वीकार गर्छु। तर अहिले हामीले चाहिँ थुप्रै अनलाइन कक्षाहरू आदि इत्यादिहरू भर्चुअल कक्षाको कुरा गरिरहेछ सरकारले, अब ती कक्षाहरूमा चाहिँ दृष्टिबिन साथीहरू चाहिँ कसरी सहभागी हुन सक्नुहुन्छ, बहिरा साथीहरू त्यो शिक्षामा कसरी सहभागी हुन सक्नुहुन्छ, भोलि यो लामो समयसम्म यो चल्यो भने अपाङ्गता भएका व्यक्तिहरूको वैकल्पिक शिक्षाको परिपाटी के हुन्छ, यो बारेमा सरकारसँग छलफल गर्नुपर्ने कुरा छ, दात्री संस्थाहरूसँग कुरा गर्नुपर्नेछ, सरकारसँग कुरा गर्नुपर्नेछ। र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चाहिँ भोलि जुन बनाइने योजनाहरू हुन्छन् ती योजनाहरूमा अपाङ्गता भएका व्यक्तिहरूका इस्युहरूलाई त्यसलाई समावेश गर्नुपर्छ भन्ने कुरालाई हामीले दृढतापूर्वक उठाउँछौँ भने राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले मैले अघि भनेका कुराहरूलाई त्यसको अगुवाई गर्ने, नेतृत्व गर्ने र अरूलाई त्यहाँ सामेल गर्ने कुरा हो, त्यो बारेमा यो ढङ्गबाट सोचिरहेका छौँ। तपाईँलाई म यो कुरा प्रस्ट्याउन चाहन्छु।
धन्यवाद मित्रलाल सरलाई, र यसैलाई आधार बनाएर चाहिँ हामी आगामी दिनमा पनि रेडियो कार्यक्रम साथी सम्पर्क कुराबाट त्यही अनुसारको नै कार्यक्रमहरू डिजाइन पनि गर्नेछौँ भन्ने मैले चाहिँ अब पिटरजीसँग चाहिँ पिटरजीहरूले चाहिँ जुन चाहिँ अहिले हामीले अब जुन तरिकाले मानसिक तनावहरू भोगिरहेको छौँ यो भेदभाव र दुर्व्यवहारको कारणले गर्दाखेरि, अनि त्यसमाथि हामी आफै पनि अब दुर्व्यवहार नभए पनि त्यो लकडाउनको कारणले गर्दा, कोरोनाको कारणले गर्दा जुन किसिमको मानसिक तनावहरू भोगिरहेको छौँ, सो अहिलेको टाइममा चाहिँ हामीले आफ्नो मानसिक स्वास्थ्यलाई चाहिँ कसरी राम्रो राख्न सक्छौँ, त्यो सिचुएसनमा चाहिँ कसरी कोप गर्न सकिन्छ होला भन्ने बारेमा र तपाईँहरूको आगामी प्रोग्रामहरू पोस्ट कोभिडमा के छ त्यसको बारेमा के भनिदिनुहोस् पिटरजी।
थ्याङ्क यू सबिनजी। हाम्रो चाहिँ एकदमै मेन्टल प्रब्लम्सहरू धेरै आइरहेको छ, यहीसँग रिलेटेड भएर हामीले चाहिँ एउटा पिजिएसकै थ्रुमा छ मनोचिकित्साकसँग अनलाइन हामीले क्लासहरू पनि गरेका थियौँ। र अर्को मेन भनेको चाहिँ हाम्रो साथीहरूसँग बस्नुहुन्छ, फ्यामिलीबाट भन्दा टाढा बस्नुहुन्छ, सकेसम्म उहाँहरूलाई चाहिँ हामीले सोसियल मिडियाको थ्रुबाट, उहाँहरू चाहिँ धेरै एक्टिभ हुनुहुन्न तर उहाँहरूको विभिन्न ग्रुपहरू छ हाम्रो चाहिँ ट्रान्सहरूकोदेखि लिएर गे कम्युनिटीकोदेखि लिएर हाम्रो कम्युनिटीको ग्रुपहरूलाई चाहिँ हामीले चाहिँ राम्रा मेसेजहरू, जुन भ्यालिड मेसेज छन्, जुन चाहिँ नेपाल सरकारले प्रदान गरेको मेसेजहरू छ, त्यो मेसेजहरू उहाँहरूलाई फ्लो गर्ने र सकेसम्म चाहिँ उहाँहरूलाई चाहिँ हामीले चाहिँ यो सोसियल मिडियामा नै कसरी इङ्गेज गर्न सकिन्छ भनेर, अरू के नयाँ वेहरू गर्न सकिन्छ होइन,
र यसको लागि सबैभन्दा राम्रो कुरा भनेको चाहिँ म आफूलाई पनि आफूलाई नै कसरी सेल्फ आफूमा रियलाइज गरेर पोजिटिभ वेमा जाने र अर्को चाहिँ हामीलाई यति बेला चाहिँ कति धेरै टाइम दिएको छ त्यसलाई चाहिँ कसरी प्रोपर वेमा युज गर्न सकिन्छ भनेर म आफैले पनि युज गरिरहेको छु. होइन हामी कति साथीहरू चाहिँ घरबाट टाढा बसेका हुन्छौँ, हाम्रो रिलेसन अथवा कनेक्सन नराम्रो भएको होइन, त्यसलाई चाहिँ कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुराहरू हामीले चाहिँ साथीहरूलाई सिकाइरहेका छौँ र यो पछिको काम चाहिँ अब उहाँहरूको इकोनोमिकल सस्टेनलाई चाहिँ कसरी गर्न सकिन्छ भनेर चाहिँ हामीले चाहिँ हामी आफै बिडिएसको टिमहरू बसेर नै चाहिँ हामीले चाहिँ विभिन्न डोनर एजेन्सिजहरूसँग रिपोर्टिङ गर्ने कुराहरू, त्यसपछि अनलाइन बुलिङका कुराहरूलाई चाहिँ कसरी कम्पाइल गरेर चाहिँ ह्युमेनसँग रिलेटेड गर्न सकिन्छ भन्ने कुरा, त्यति मात्र नभएर चाहिँ यी सबै केसहरूलाई चाहिँ कसरी अब हामीले चाहिँ एउटा डकुमेन्ट गरेर चाहिँ पछि प्रोपर वेमा जाने भन्ने कुरा हो भने, र पोस्टको बिचमा चाहिँ अब चाहिँ हामीले देखेको चाहिँ लोकल गभर्मेन्टलाई चाहिँ हामीले चाहिँ कसरी अझ एक्टिभली पार्टिसिपेट गराउन सकिन्छ हाम्रो बारेमा, किनभने तपाईँले अघि पनि मैले भनिसकेँ बजेट भाषणमा हामीलाई चाहिँ स्पेल आउट भएन, तर हामीले लोकल गभर्मेन्टमा चाहिँ एडभोकेसी गर्न सक्छौँ र हाम्रो स्ट्रेन्थ पनि त्यहाँ हामी युज गर्न सक्छौँ भनेर त्यो हिसाबले गइरहेको छौँ भने, अब चाहिँ कलेक्टिभ रूपमा चाहिँ हाम्रो एडभोकेसीलाई हामी एलजिपिटिआई भएर चाहिँ एलजिपिटिआईकै मात्र एडभोकेसी नगरेर कलेक्टिभ इफोर्ट चाहिँ कसरी जान सकिन्छ भनेर पनि हामी अगाडि बढिरहेका छौँ. र म चाहिँ के भन्न चाहनुहुन्छ भने यहाँ सम्पूर्ण साथीहरूलाई, हामी आफू मात्र आफ्नो कम्युनिटीको लागि होइन, त्यो बी ओन द्याट अथवा त्यो बक्सभन्दा बाहिर रहेर यति बेला चाहिँ हामीले साथ सहयोग दिनुपर्छ होला.
आज हामीले थुप्रै कुराहरू चाहिँ उठाएको छौँ र जति कुरा पनि हामीले उठाएको छौँ, यो भेदभावदेखि लिएर आएर दुर्व्यवहारको कुरादेखि लिएर आएर हामीले फ्रन्टलाइनमा काम गर्नेहरूलाई एप्रिसिएट गर्नेदेखि लिएर आएर हाम्रो क्वारेन्टिनको अवस्था के छ, त्यो चाहिँ कुन किसिमको हुनुपर्छ र सँगसँगै हामी कलेक्टिभली किन जानुपर्छ भन्ने कुराहरू चाहिँ जसरी उठेको छ, त्यसरी नै साँच्ची नै अहिलेको सिचुएसनमा चाहिँ हामीले सबैजनाले चाहिँ कलेक्टिभ वेमा चाहिँ हामी युथहरू मिलेर, त्यसै गरेर नागरिक समाज, मिडिया, सञ्चारकर्मीहरू हामी यसरी मिलेर चाहिँ अगाडि बढ्न सक्यौँ भने चाहिँ सबै समुदायको साथीहरूले चाहिँ अहिले जुन तरिकाले खेपिराख्नु भएको भेदभाव र दुर्व्यवहार छ त्यसबाट चाहिँ पार पाउनुहुन्थ्यो कि भन्ने किसिमको कुरा पनि निस्केको छ आज आजको छलफलले. र त्यो सँगसँगै चाहिँ हामीले चाहिँ सबैजनाले चाहिँ आफ्नो काम अथवा मेरो यो समुदाय हो मैले यसको लागि मात्रै काम गर्नुपर्छ भन्दा पनि हामी सबैजनाले कलेक्टिभ वेमा मिलेर गयौँ भने चाहिँ एकरूपता आएर चाहिँ हामी पक्कै पनि यो कोभिडसँग लड्न सक्छौँ भनेर अनुजीले भन्नुभएको जस्तै, पिटरजीले भन्नुभएको जस्तै, हामी त्यसरी नै अगाडि बढ्यौँ भने चाहिँ अहिले भइरहेको जुन चाहिँ भेदभाव र दुर्व्यवहारको कुरा छ त्यसलाई चाहिँ हामीले पक्कै पनि कम गर्न सक्छौँ होला भन्दै आजको यो छलफलमा आफ्नो टाइम दिएर हामीलाई सहयोग गर्नुभएकोमा बिडिएसको पिटरजीलाई, एनएफडिएनको हाम्रो मित्रलाल सरलाई, त्यसै गरेर हाम्रो नुम्रा सरलाई, अनि त्यो सँगसँगै हाम्रो कन्टेन्ट कन्ट्रिब्युटर साथीहरूलाई, हाम्रो इक्वल एक्सेसको साथीहरू, त्यो सँगसँगै हाम्रो युथ साथीहरू सबैजनालाई धन्यवाद भन्दै तपाईँहरूको महत्त्वपूर्ण टाइमको लागि सबैजनालाई धन्यवाद.
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी. तपाईँलाई यो हप्ताको भिओआई प्रश्न सोध्न, गत हप्ताको भिओआई प्रश्नमा तपाईँले पठाउनु भएको विचारहरू सुनाउन, अनि यो हप्ता तपाईँले नै पठाउनु भएको जिज्ञासा तथा समस्यामा छलफल गर्न आइसकेको छु. म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा.
करुणासँगै म पनि छु है साथी, म तपाईँको आफ्नै साथी रसिक. र साथी, यस हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा कोरोना भाइरसका कारणले गर्दा भइरहेको भेदभाव र दुर्व्यवहार कम गर्न के गर्नुपर्छ होला?
प्रश्न फेरि एकपटक भन्छौँ है, तपाईँको विचारमा कोरोना भाइरसका कारणले गर्दा भइरहेको भेदभाव र दुर्व्यवहार कम गर्न के गर्नुपर्छ होला?
यो प्रश्नमा तपाईँलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि भिओवाई टाइप गरेर एक स्पेस दिनुहोस् र आफ्नो विचार सरल लेखी पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने एसएमएस नम्बर 3440000. अब चाहिँ पालो भएको छ साथीको समस्या तथा जिज्ञासामा छलफल गर्ने, होइन त करुणा?
पक्कै पनि हो नि रसिक. र आफ्नो ठेगाना नलेख्ने साथीले आफ्नो समस्या यसरी राख्नु भएको छ. साथी, मेरो एउटा समस्या छ, आशा छ यहाँहरूले समाधान गरिदिनु हुनेछ. मेरो मनमा खालि नराम्रो कुराहरू मात्रै आउँछ, नराम्रो कुरा नआओस् भनेर धेरै प्रयास गरेँ तर सकिनँ. अब म के गर्न सक्छु होला साथी भनेर सोध्नु भएको छ.
हामीलाई आफ्नै साथी सम्झेर आफ्नो समस्या बाँड्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद नै भन्न चाहन्छौँ है.
र साथी, अहिले तपाईँलाई कस्तो भइरहेको छ भनेर हामी महसुस गर्न सक्छौँ. अनि नि साथी, तपाईँले आफ्नो समस्याको समाधान गर्न चाहिँ सुरु गरिसक्नु भएको छ कि, र त्यो देखेर हामी एकदमै खुसी छौँ. ओके होइन भन त रसिक?
पक्कै पनि हो नि करुणा. र त्यो कसरी भने नि साथी, समस्याको पहिचान गर्नु भनेको नै समस्या समाधानको पहिलो कदम चाल्नु हो, त्यसैले तपाईँले त्यो गरिसक्नु भएको छ.
अनि नि साथी, तपाईँले भन्नुभएको छ नि मेरो मनमा खालि नराम्रो कुराहरू मात्रै आउँछ भनेर, बरु तपाईँको मनमा कस्तो खालको नराम्रो कुराहरू आउँछ? हो, ती कुराहरूलाई चाहिँ सुरुमा पोइन्ट आउट नै गर्नुपर्छ जस्तो लाग्छ कि मेरो विचारमा।
हो नि, अनि साथी त्यसरी पोइन्ट आउट गरिसकेपछि चाहिँ त्यो कुरा के कारणले गर्दा आइरहेको छ भनेर पनि पत्ता लगाउनु होला है।
हो नि, त्यसरी तपाईँले तपाईँको मनमा के नराम्रो कुराहरू के कारणले गर्दा आउँछ भनेर पत्ता लगाइसकेपछि समाधान गर्न पनि सजिलो हुन्छ। ल हो केही नभन त रसिक,
त्यो त पक्कै पनि हो नि करुणा। अनि अर्को कुरा भनेको नि साथी, अहिले तपाईँलाई मात्र नभएर अन्य धेरैजना साथीलाई पनि यस्तो समस्या भइरहेको छ कि, ल हो केही नभन त करुणा।
एकदमै हो नि रसिक, र त्यो किनभने नि साथी, अहिले देशमा लकडाउनको अवस्था छ, यो बेलामा हामीले चाहेर पनि आफूले गर्न चाहिरहेका कामहरू खोजिराखेको कामहरू गर्न पाइरहेका छैनौँ, त्यही भएर पनि हाम्रो दिमाग खाली छ अनि मनमा अनेक थरीका नराम्रो कुराहरू पनि आएको हो जस्तो लाग्छ के मलाई त।
त्यही त, अनि अर्को कुरा भनेको नि साथी, तपाईँले गरेको काम वा तपाईँले गरेको निर्णयमा परिवारले साथ नदिएर पो तपाईँको मनमा नराम्रो कुरा आएको हो कि?
अनि नि साथी, त्यस्तै तपाईँले गरेको कुनै काममा फेलियर भएर पो त्यस्तो कुरा मनमा आएको हो कि भनेर पनि राम्रोसँग सोच्नु होला।
हो नि, यसरी सधैँ मनमा नराम्रो कुरा आयो भने हामी डिप्रेसनको शिकार हुन्छौँ, हामीले एक्लोपनको महसुस गर्न सक्छौँ। त्यही भएर आफ्नो बानी सुधार्न चाहिँ एकदमै आवश्यक छ जस्तो लाग्छ कि मलाई त।
पक्कै पनि हो नि रसिक र साथी, यसरी मनमा नराम्रो कुरा आउने बानीले हामीले राम्रो काम गर्न सकिने ठाउँमा पनि राम्रो गर्न सक्दैनौँ। मनमा मैले त केही गर्न सक्दिनँ होला भनेर हीनताबोधको भावना मात्रै आइरहन्छ, जसले हानि नोक्सानी पुर्याउने भनेको त हामी आफैलाई हो नि। ल हो केही नभन्नुहोस् त साथी।
हो नि, अनि नि साथी, तपाईँले भन्नुभएको छ नि नराम्रो कुरा मनमा नआओस् भनेर मैले धेरै प्रयास गरेँ भनेर, र त्यो प्रयासहरू के गर्नुभयो त्यसको पनि लिस्ट आउट गर्नु होला, र तिनै कुराहरूलाई फेरि तपाईँले फरक तरिकाले प्रयोग गर्न पनि सक्नुहुन्छ नि। ल हो के भन त करुणा।
सही हो रसिक, र त्यो कसरी भने नि साथी, आफ्नो कुराहरू परिवारको सदस्यसँग सेयर गर्ने अनि आफ्नो नजिकको विश्वासिलो साथीसँग सेयर गर्ने पनि गर्न सकिन्छ।
र अर्को कुरा भनेको नि साथी, आफूलाई बिजी राख्न विभिन्न सृजनात्मक कामहरू गर्ने, जस्तै कि चित्र कोर्ने, आफ्नो मनमा आएको कुराहरूलाई कपीमा लेख्ने, मुभी हेर्ने, खेल खेल्ने, किताब पढ्ने पनि गर्न सकिन्छ नि। ल हो किन भन्नुहोस् त साथी।
पक्कै पनि हो नि रसिक, अनि नि साथी, तपाईँले सकारात्मक कुराहरू मात्रै सोच्ने, राम्रो राम्रो न्युजहरू पढ्ने, राम्रा राम्रा व्यक्तिहरूको जीवनी पनि पढ्ने गर्नुहोला, जसले गर्दा तपाईँलाई मनमा नराम्रो कुराहरू आउनलाई धेरै हदसम्म रोक्न पनि सहयोग गर्छ।
हो नि, अनि नि साथी, अहिलेको समयमा तपाईँले सुरक्षित भएर जनचेतना जगाउने, आफूले सक्ने सहयोगहरू गर्ने गरेर पनि आफूलाई बिजी राख्न सक्नुहुन्छ जस्तो लाग्छ कि मलाई त।
पक्कै पनि, अनि नि साथी, तपाईँले के कुरा सोच्नु भएको छ त्यसको बारेमा सकारात्मक एक्सन पनि लिइहाल्नु होला नै भन्छौँ है हामी।
हो नि, अनि अर्को कुरा भनेको नि साथी, कमलको फुल हिलोमा फुल्छ भनेको जस्तै हामीले त्यही नराम्रो कुरामा पनि राम्रो कुरा भेट्न सक्छौँ जस्तो लाग्छ कि मलाई त।
पक्कै पनि हो नि रसिक, र यसरी नराम्रो कुरालाई नै तपाईँले प्रयोग गरेर मनमा राम्रो कुराहरू पनि ल्याउन सक्नुहुन्छ जस्तो लाग्छ कि साथी।
ल त साथी, अब चाहिँ सधैँ सकारात्मक सोच्नु होला, मनमा नराम्रो कुरा आउन नदिनु होला भन्दै हामीले दिएको सल्लाह सुझावले तपाईँको समस्या समाधान गर्न सहयोग पुग्यो कि पुगेन भनेर लेखी पठाउन चाहिँ नभुल्नु होला भन्दै आजको साथीलाई साथीको सल्लाह स्तम्भबाट म तपाईँको आफ्नै साथी रसिक,
अनि म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।
हरेक वर्ष जस्तै यो वर्ष पनि हाम्रो स्थानीय तहले आफ्नो आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याए भन्ने सुन्छु, तर कोरोना महामारीको कारणले के कस्ता कार्यक्रम बनाए भन्ने चाहिँ थाहा भएन के? तिमीलाई केही थाहा छ गोविन्द?
मलाई पनि थाहा छैन, म त झन् महामारीले गर्दा कहीँ गएकै छैन।
हामी जस्ता युवालाई त थाहा छैन भने अरूलाई झन् के थाहा होला राई? लौ न, यसका बारेमा बुझौँ न, हुन्न?
हुन्छ, बुझ्न त बुझ्ने, कसरी पो होला खै, कोरोनाको डर उस्तै छ।
यस्तो कुरा बुझ्न पनि कोरोना भनेर हुन्छ भने सामाजिक दूरी कायम गरेर मास्क र सेनिटाइजरको प्रयोग गरेर सम्बन्धित निकायमा जान सकिन्छ नि। त्यो गर्न नसके पनि सम्बन्धित व्यक्ति जस्तै वडा अध्यक्ष, सूचना अधिकृतलाई फोनबाट नै सोध्न सकिन्छ। अचेल त सबै स्थानीय तहको वेबसाइट हुन्छ अरे, त्यहाँ नि हेरौँला, फोनबाटै पनि सोधौँला, तर जानकारी त लिनु पर्यो नि, होइन र?
हो, हामी युवाले स्थानीय तहले ल्याएको बजेट तथा कार्यक्रममा चासो राखेर रा सही कार्यान्वयनका पहल गर्नु सामाजिक दायित्व हो। आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी बन्नुहोस्। तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन् त? यदि थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 जनाले मासिक रु 500 रिचार्ज जित्नुहुनेछ।
त्यसका लागि एनटिसी प्रयोगकर्ताले हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660100459 र एन्सेल प्रयोगकर्ताले 9801571029 फोन गरी आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुनेछ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ, जवाफदेहिता खोजौ।
गाउँमा बाजु बारी खनिएको छ रे, त्यही बारीमा बिउ पनि छरिएको छ रे। वर्षौंदेखि बाजै थिए ती खेतबारी, अहिले खेतीपाती गरिएको छ रे। घरमा बा आमा खुसी छन् अचेल, वर्षौंदेखि खाली घर भरिएको छ रे। कोरोनाको कहर शून्य भएको छ सर, घरैमा बसी कोरोनासँग लडिएको छ रे। कस्तो लाग्यो त कविता? सविता
गजब लाग्यो सबिन, अहिलेको लकडाउनको माहौल र कोरोना भाइरसको सन्दर्भमा यति मजाको कविता लेखेर पठाउनु भएकोमा अहिले मलेसियामा हुनुभएका अर्घा खाँचीको साथ आयुष सेजवाललाई धेरै धेरै धन्यवाद।
रचिजी, अहिले मलेसियामा हुनुभएको अर्घा खाँचीको जिगले आयुष सेजवालले पठाउनु भएको जस्तै कविता, कथा, गीत, गजल, आफ्नो जीवन भोगाएको कुरा वा कोरोना भाइरससँग सम्बन्धित केही कुरा छन् भने हामीलाई बाँडिहाल्नुहोस् है।
ल त साथी, आफ्नो कुरा कसरी बाँड्ने भनेर अलमलमा हुनुहुन्छ भने सुन्नुहोस् है त यो जानकारी।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
ल त जिग्री, आजको लागि कार्यक्रमको समय पनि सकिन लाग्यो। फरक ढङ्गबाट आज हामीले सञ्चालन गरेको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि र कार्यक्रमप्रति आफ्नो विभिन्न सुझाव, सल्लाह तथा आफ्ना रचना, लेखहरू हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ ssmk4u@gmail.com।
र होइन, म त आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउने हो भनेर भन्नुहुन्छ भने हाम्रो टोल फ्री नम्बर 1660100045 छ एनटिसी प्रयोग गर्ने साथीका लागि र 9801572000 एनसेल प्रयोग गर्ने साथीका लागि हो। यो नम्बरमा फोन गरेर आफ्ना कुराहरू मजाले रेकर्ड गराउन सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको म्यासेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडी आफ्नो कुराहरू सरर लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री नम्बर 3440000।
साथी, हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एकबाट हामीसँग सम्पर्कमा रहनुहोला भन्दै कार्यक्रमको यो अर्को अध्यायबाट साथीसँग मनका कुराका सबै साथी सविता र रसिकसँगै म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा
अनि म तपाईँको आफ्नै हसिलो रसिलो अनि चिटिक्क पर्के जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।